नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट हरेक मंगलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियोका आसुति 102.6 मेगाहर्जबाट मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम हामी लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको सेरोफेरमा रहेर प्रस्तुत गर्दैछौँ। कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेसँगको कुराकानी।
लैङ्गिक हिंसासित सम्बन्धित विषयमा नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा पनि विभिन्न प्रतिबद्धता व्यक्त गरेको छ। यसैसँग जोडिएको यो सस्टेनेबल डेभलपमेन्ट गोलका कुराहरू पनि हामीले गरेका छौँ, त्यसमा पनि प्रतिबद्धता जनाछौँ। नीतिगत सुधारको कुराहरूलाई चाहिँ हामीले अगाडि बढाएको छौँ, खास गरी यो बालबालिका ऐन बनाउने सन्दर्भमा हामीले एउटा विधेयकको मसौदा तयार गरिसकेका छौँ।
केन्द्रीय कार्यालयमा रहेर बहस तथा पैरवीको संयोजन गरिरहनुभएका प्रमुख सम्झा श्रेष्ठसँगको कुराकानी, महिला मानवाधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारामाया थापा र मानवाधिकारका लागि महिला एकल महिला समूह गण्डकी प्रदेशका अध्यक्ष प्रमिला तज्यासँगको कुराकानी प्रस्तुत गर्नेछौ। नोभेम्बर 25 अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको दिवस भनिन्छ, अर्थात् 16 दिने लैङ्गिक हिंसा विरुद्धको दिवसको सुरुको दिन पनि हो। यस वर्षको अन्तर्राष्ट्रिय नारा अरेन्ज द वर्ल्ड फन्ड रेस्पोन्ड प्रिभेन्ट कलेक्ट रहेको छ भने राष्ट्रिय नारा लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्ति समाज र सबैको ऐक्यबद्धता रहेको छ। हरेक वर्ष नोभेम्बर 25 10 डिसेम्बरसम्मको 16 दिनलाई नै लैङ्गिक हिंसा विरुद्धको अभियानको रूपमा मनाउने गरिन्छ। यस अभियानको सुरुवात सन् 1981 ल्याटिन अमेरिकाबाट डोमिनिकन गणतन्त्रका एकै परिवारका पेटुया मिनर्मा र मारिया 3 दिदीबहिनीको हत्यासँग जोडिएको छ। लैङ्गिक रूपमा गरिएको राजनीतिक हिंसाको रूपमा लिइन्छ। 3 दिदीबहिनी राजनीतिक कार्यकर्ता भई तत्कालीन त्रिचिलो तानासाई सरकारको विरुद्धमा लागि परेका थिए। राज्यद्रोहको आरोप लागेको थियो। 25 नोभेम्बरमा उनीहरूको सामूहिक हत्या गरिएको थियो। उनीहरूका शुभचिन्तकहरू हत्याको विरोधमा आन्दोलनमा उत्रिए। त्रिचिलो सरकारको अन्त्य स्वतन्त्र गणराज्य स्थापना गर्न 1991 डोमिनिकन गणराज्य र अन्य 74 राष्ट्रले संयुक्त राष्ट्रसङ्घमा महिला विरुद्ध हुने हिंसा उन्मूलन दिवसको रूपमा मनाउन प्रस्ताव पेश भयो। संयुक्त राष्ट्रसङ्घमा उक्त प्रस्ताव 16 डिसेम्बरमा पारित भयो। यो अभियान विश्वव्यापी रूपमा मनाउन थालियो। सन् 1997 अर्थात् विक्रम सम्वत 2053 सालदेखि नेपालमा पनि सेतो रिबन अभियानलाई दिवसको रूपमा मनाउन थालिएको हो। सर्वप्रथम हिंसा भन्नाले कुनै पनि व्यक्तिलाई कुनै पनि प्रकारले शारीरिक, मानसिक, यौनजन्य वा अन्य तरिकाले दुःख, पीडा, हानि, नोक्सानी पुर्याउनु नै हिंसा हो। सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा हुने हिंसाजन्य कार्य हो। शारीरिक, मानसिक, आर्थिक वा यौनजन्य क्षति वा पीडा पुर्याउँदछ। लैङ्गिक हिंसा अधिकांश महिलामाथि हुने गर्छ। यसले महिला, पुरुष वा तेस्रो लिङ्गी समेतलाई जनाउँदछ। लैङ्गिक हिंसाका प्रकारमा शारीरिक हिंसा, मानसिक हिंसा, यौनजन्य हिंसा, आर्थिक हिंसा, सामाजिक हिंसा, प्रथा परम्पराजनित हिंसा, राजनैतिक हिंसा लगायतका पर्छन्। नेपालको संविधानको भाग 3 मौलिक हक र कर्तव्य अन्तर्गत धारा 16 सम्मानपूर्वक बाँच्न पाउने हक अन्तर्गत उपधारा 1 प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ। उपधारा 2 कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानून बनाइने छैन। धारा 18 समानताको हक अन्तर्गत उपधारा 1 सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन्। कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन। उपधारा 2 सामान्य कानूनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन। उपधारा 3 राज्यले नागरिकहरूका बीच उत्पत्ति, धर्म, वर्ण, जाति, लिङ्ग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन। तर सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, गर्भावस्थाका व्यक्ति, अशक्त वा असहाय, पिछडिएको क्षेत्र र आर्थिक रूपमा विपन्न खस आर्य लगायत नागरिकको संरक्षण, सशक्तिकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गर्न रोक लगाएको मानिने छैन। स्पष्टीकरण, यस भाग र भाग चारको प्रयोजनका लागि आर्थिक रूपले विपन्न भन्नाले संघीय कानूनमा तोकिएको आयभन्दा कम आय भएको व्यक्ति सम्झनुपर्छ। चार, समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन। पाँच, पैतृक सम्पत्तिमा लैङ्गिक भेदभाव बिना सबै सन्तानको समान हक हुनेछ भनी उल्लेख गरिएको छ। कानूनमा लेखेर मात्रै हुँदैन, व्यवहारमा देखिन पनि जरुरी हुन्छ। कानूनमा नै लेखिएको हुन्छ, कानूनको अनभिज्ञता क्षम्य हुँदैन भनेर। त्यसैले मैले कानून जानेको थिइनँ, मलाई कानूनको बारेमा थाहा छैन भनेर सुख पाइँदैन। देशले कानून बनाउँदा सबै नागरिकहरू कानूनको बारेमा जानकार छन् भन्ने मान्यता राखेको हुन्छ।
कोही भन्छन् हावाबाट सर्छ, कोही भन्छन् सर्दै सर्दैन, कोही भन्छन् सधैँ मास्क लाउनु पर्छ, कोही भन्छन् कहिले लाउनु पर्दैन। धन बुझ्यो धन कठिन, बुझ्यो बुझ्न कठिन।
यस्ता अप्रमाणित सन्देश र गलत सूचनाको प्रवाहले साँच्चै नै कठिन बनाएको छ दाजी। यसले त भाइरस संक्रमणको जोखिम झन बढाउँछ।
त्यही त, अब कोही यो भाइरस भन्ने चिज के पनि होइन भन्दै सुझाव लत्याउने, कोही खतरनाक हो है भन्दै जनतालाई अत्याउने, कसका कुरा पत्याउने।
विश्व स्वास्थ्य संगठन, युनिसेफ, सरकारी निकाय, भरपर्दा स्वास्थ्य कर्मी अनि आधिकारिक स्रोतको सूचना र जानकारीलाई मात्र विश्वास गर्नुपर्छ।
COVID-19 को महामारी बीचमा गलत सूचनाको महामारीबाट आफू र आफ्ना परिवारलाई सुरक्षित राखौं। अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेक।
कार्यक्रममा अब गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेसँगको यो कुराकानी।
इन्सेक रेडियो शिक्षा कार्यक्रमको लागि म सामाजिक विकास मन्त्रालयमा छु। मन्त्रालयमा सचिव डाक्टर रामप्रसाद घिमिरेज्यूसँग लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको बारेमा मन्त्रालयको के छ यसको विषयमा म कुराकानी गर्छु। डाक्टर नमस्ते।
नमस्कार,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
लैङ्गिक हिंसा विरुद्धको यो 16 दिने अभियानको क्रममा मन्त्रालयले के गर्दैछ डाक्टर?
हामी यो लैङ्गिक हिंसाको विषय चाहिँ मन्त्रालय र विभिन्न सरकार र संस्थाहरू मिलेर सँगै के कार्यक्रमहरू गर्ने भन्ने सन्दर्भमा प्रारम्भिक छलफल गर्यौँ। विभिन्न कार्यक्रमहरू आएको छ, त्यसमा खास गरी जनचेतनामूलक कार्यक्रमदेखि लिएर यो ओरिएन्टेसनका कुराहरू, विभिन्न कुराहरू आएको छ र ती कार्यक्रमहरूलाई व्यवस्थित गर्ने सन्दर्भमा हामीले एउटा सानो कोर टिम बनाएको छौँ। जुन 16 दिने अभियान छ, यो अभियानमा गर्ने सबै कार्यक्रमहरूलाई हामीले सार्वजनिक गर्छौँ।
अहिलेको वर्षको कार्यक्रम पहिलेका वर्षको जस्तो पक्कै पनि हुँदैन, तर पनि त्यतिमेति आउँदाखेरि छाड्नु पनि भएन। विषम परिस्थितिमा अलिकति अन्यल अन्यलका बीच पनि मन्त्रालयले मुठी कसेरै एउटा आँट गरेरै एउटा भरोसा दिलाएरै कार्यक्रम गर्दैछ नि, होइन?
हजुर, यो COVID-19 को सन्दर्भलाई यहाँले इङ्गित गर्नुभएको जस्तो लाग्यो। यो सन्दर्भमा हामीले विगतमा जसरी भौतिक रूपमै उपस्थित भएर विभिन्न कार्यक्रमहरू गर्न सक्छ, अहिले त्यो अवस्था छैन। तर पनि यसको महत्त्व, यो चाहिँ लैङ्गिक हिंसा विरुद्धको जुन अभियान छ, यसको महत्त्व अझै बढेको छ र यो COVID-19 को सन्दर्भमा विभिन्न डोमेस्टिक भाइलेन्सहरू बढिरहेको भन्ने भनाइ र विभिन्न सामाजिक समस्याहरू आएको भन्ने भनाइको सन्दर्भमा यस्तो खालको अभियानको सान्दर्भिकता अझै बढेको छ। कार्यक्रम कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा शैली चाहिँ परिवर्तन होला। हामी चाहिँ फिजिकल्ली मिटिङ गर्ने सन्दर्भमा हामी चाहिँ भर्चुअल मिटिङहरू गरौँला। यो जन सुरक्षाको मापदण्डलाई पालना गर्ने गरी जे जति सम्भव हुन्छ हामी ती कार्यक्रमहरू कार्यान्वयन गर्छौँ भनेर लागेको छौँ।
नीति तथा कार्यक्रमहरू केही समय सँगसँगै परिमार्जन हुने हुन् कि कस्ता छन्?
यो चाहिँ लैङ्गिक हिंसासित सम्बन्धित विषयमा नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा पनि विभिन्न प्रतिबद्धता व्यक्त गरेको छ। यसैसँग जोडिएको यो सस्टेनेबल डेभलपमेन्ट गोलका कुराहरू पनि हामीले गरेका छौँ, त्यसमा पनि प्रतिबद्धता जनाछौँ। यो सन्दर्भमा विभिन्न चाहिँ नीतिगत सुधारको कुराहरूलाई चाहिँ हामीले अगाडि बढाएको छौँ। खास गरी बालबालिका ऐन बनाउने सन्दर्भमा हामीले एउटा विधेयकको मसौदा तयार गरिसकेका छौँ। त्यसै गरी सडक बालबालिकाको सन्दर्भमा चाहिँ एउटा कार्यविधि बनाउँदैछौँ, त्यो पनि मसौदाको अन्तिम चरणमा छ। र अपङ्गता सम्बन्धी प्रदेश स्तरीय एउटा निर्देशन समिति गठन गरिसकेका छौँ, त्यसलाई अब हामी कार्यान्वयनमा लैजान्छौँ, त्यसलाई चाहिँ परिचालन गर्छौँ। नीतिगत सुधारको कामहरू चाहिँ प्रदेश सरकारले अगाडि बढाइरहेको अवस्था छ।
अब कानुन मस्यौदा भइसकेको अवस्था छ, कतिपय कार्यक्रमहरू असाध्यै राम्रा र नीतिगत राम्रा र कानुन पनि बनिरहेको यो अवस्थामा कता कता कहिलेकाहीँ समन्वय नमिले जस्तो पनि देखिने। यो समन्वय मिलाउनका लागि जिम्मेवार निकायहरू जवाबदेही हुनुपर्नेमा एउटा मन्त्रालय हुने भइसक्यो, त्यसपछि अरू को हुनुपर्छ?
लैङ्गिक हिंसाको विषय चाहिँ क्रस कटिङ इस्यु हो। एउटा क्षेत्रले भनौँ न, एउटा सेक्टरले या एउटा मन्त्रालयले मात्रै गर्ने विषय होइन र सरकारले मात्रै गर्न सक्ने विषय पनि होइन। नागरिकहरूसँग प्रत्यक्षतः जोडिएको विषय भए हुनाले यसमा तिनै तहको सरकारको समन्वयात्मक प्रयास जरुरी छ र खास गरी स्थानीय तह जनताको सबैभन्दा नजिक हुने भएको हुनाले स्थानीय तहले हिसाबले यी विषय सम्बन्धी समस्याहरू उहाँहरू बढी जानकार हुनुहुन्छ, परिचित हुनुहुन्छ। स्थानीय तहको भूमिका अत्यन्तै महत्त्वपूर्ण भूमिका हुन्छ। प्रदेश सरकारले पनि त्यसलाई सहजीकरण गर्ने सन्दर्भमा, नीतिगत एउटा स्पेस दिने सन्दर्भमा प्रदेश सरकारको पनि भूमिका हुन्छ। सबैको समन्वयात्मक प्रयास जरुरी छ, खास गरी सामाजिक सङ्घ संस्थाहरू, गैर सरकारी संस्थाहरूको चाहिँ यसमा चाहिँ सहभागिता सहकार्य एकदमै अनिवार्य हो।
मन्त्रालयले यो सहयोग चाहन्छ है तपाईँहरूबाट भन्दाखेरि डाक्टर साहब के भन्नुहुन्छ?
नीतिगत सुधार गर्ने विषयमा, कानुनी सुधार गर्ने सन्दर्भमा हामी मन्त्रालयले हामी आफैले पहल गर्न सक्छौँ। निदानात्मक कुराहरू चाहिँ भनौँ न, त्यसलाई चाहिँ प्रिभेन्टिभ कुराहरूलाई चाहिँ निरोधात्मक कुराहरूले हामीले बढी जोड दिने भने त्यो सन्दर्भमा विभिन्न यो चाहिँ एडभोकेसीका कार्यक्रमहरू, विभिन्न सचेतनामूलक कार्यक्रमहरू, विभिन्न चाहिँ सशक्तिकरणका कार्यक्रमहरू, किनभने नागरिक सशक्त भइदियो भने यस्तो चाहिँ हिंसाबाट चाहिँ पीडित हुन सक्ने अवस्था आउँदैन। नागरिक सशक्त भइदियो भने आफ्नो भोइस, आफ्नो आवाज चाहिँ उजागर गर्न सक्छन्। आवाज उजागर गरिसकेपछि काहीँ न काहीँ त्यसले उपचार पाउने सम्भावना हुन्छ। त्यसमा खास गरी गैर सरकारी सङ्घ संस्थाहरू, यो चाहिँ मिडियाले चाहिँ यो नागरिकहरूलाई आफ्नो अधिकारप्रति सजग बनाउने, सचेत बनाउने खालको सशक्तिकरण गर्ने, र यो चाहिँ कुनै पनि खालको हिंसालाई दबाएर नराख्ने, लुकाएर नराख्ने, छिपाएर नराख्ने, त्यसलाई उजागर गर्ने, र त्यो समस्यालाई चाहिँ सुधार गरेपछि आगामी दिनमा अरू मान्छेले त्यस्तै खालको चाहिँ भनौँ हिंसा नियति भोग्नुपर्ने अवस्था आउँदैन। त्यसमा यी विषयहरूमा चाहिँ खास गरी एडभोकेसीको कुरामा, इम्पावरमेन्टको कुराहरूमा, जनपरिचालनको कुरामा, सोसल मोबिलाइजेसनको कुराहरूमा चाहिँ खास गरी गैर सरकारी संस्थाहरूको र मिडियाको चाहिँ ठुलो भूमिका हुन्छ। हामी त्यो सदा चाहिँ त्यसको चाहिँ अपेक्षा गर्छौँ। भोइसको चरणमा चाहिँ हामी ठिकै छौँ, अहिले चाहिँ भोइस चाहिँ राख्न सक्ने अवस्था छ, त्यति धेरै दमित भएर बस्ने अवस्था छैन। त्यसै गरी च्वाइसको कुरामा पनि पहिलाभन्दा अलिकति चाहिँ विस्तार भएको छ। अब चाहिँ जनताको जनजीवनमा प्रत्यक्ष रूपमा प्रभाव पार्ने गरी चाहिँ त्यसलाई कसरी सुधार गर्ने, भनौँ न जस्तो यदि कोही पीडित भयो भने तत्कालै चाहिँ छिटो चाहिँबाट न्याय कसरी दिने उसलाई, भने हामीसँग कानुन छ तर त्यसले कानुन अनुसार न्याय कसरी दिलाउने, ती कुराहरूमा चाहिँ अब हामीले बढी जोड दिनुपर्ने अवस्था छ जस्तो लाग्छ। जुन यो एडभोकेसीको, इम्पावरमेन्टको भनौँ न यो चाहिँ समस्यालाई उजागर गर्ने विषयमा धेरै भाषा हामीले के यसरी पनि हेर्नुपर्ने छ। हामी यदि चाहिँ नागरिक समाज अथवा चाहिँ यो गैर सरकारी सङ्घ संस्थाहरू नभएको भए के हुन्थ्यो, त्यसलाई हामीले काउन्टर फ्याक्चुअल भन्छौँ नि, मलाई लाग्छ नभएको स्थिति भन्दा धेरै कुराहरू भएको छ। तर यद्यपि के भने अब सबै कुरामा हामीले जनरलाइज गर्न मिल्दैन, कतिपय अवस्थामा विकृतिहरू देखिएका होला, त्यो विकृति देखिएको होला, जहाँ विकृति छ त्यसलाई मात्रै पिन पोइन्ट गर्नु पऱ्यो, जनरलाइज गरेर सबै क्षेत्रलाई उ गर्नु चाहिँ हुँदैन।
उसो भए यो 25 नोभेम्बरको अवसरमा तमाम दिदीबहिनीहरूलाई अनि उहाँहरू सँगसँगै दाजुभाइहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
नेपालीहरूलाई, सबै नेपाली दिदीबहिनीहरूलाई, सबै नेपाली दाजुभाइहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु। यो अभियानलाई चाहिँ पछिसम्म दीर्घकाल पर्यन्त प्रभाव पार्न सक्ने गरी केही ठोस कुराहरू सुरुवात गर्नलाई चाहिँ प्रेरणा दियोस्, त्यो गर्ने काममा हामी सरकार, गैर सरकारी क्षेत्र सबै चाहिँ सफल हौँ, यही हार्दिक शुभकामना दिन चाहन्छु।
हस्, डाक्टर साहब धेरै धेरै धन्यवाद।
तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
हुनुहुन्थ्यो सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेज्यू।
कार्यक्रममा अब हामी इन्सेक केन्द्रीय कार्यालयमा रहेर बहस तथा पैरवीको संयोजन गरिरहनुभएका प्रमुख सम्झा श्रेष्ठसँगको कुराकानी, महिला मानवाधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारामाया थापा र मानवाधिकारका लागि महिला, महिला एकल महिला समूह गण्डकी प्रदेशका अध्यक्ष प्रमिला तजियासँगको कुराकानी प्रस्तुत गर्छौ। कार्यक्रममा यति बेला हामीसँग सम्झा श्रेष्ठज्यू हुनुहुन्छ। श्रेष्ठज्यू नमस्ते।
हजुर नमस्ते,
यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर धन्यवाद।
25 नोभेम्बर 16 दिने अभियान पनि सुरु हुने यही मिति हो, यो बेलामा यहाँलाई चाहिँ भन्नै लागेको गाँठी कुरो चाहिँ के हो?
हजुर, यो अब 25 नोभेम्बरदेखि 10 डिसेम्बरसम्म मनाइने यो 16 दिने महिला तथा बालिका विरुद्ध हुने हिंसा विरुद्धको यो अभियान हो। महिला विरुद्ध हुने हिंसाको अन्त्यका लागि गरिने यो सम्झनामा गरिने यो दिवसबाट सुरु हुन्छ यो 25 नोभेम्बरदेखि 10 डिसेम्बरसम्म, होइन? 25 नोभेम्बर चाहिँ महिला विरुद्ध हुने हिंसाको अन्त्यको दिवस हो, होइन? योबाट सुरु भएर अन्तर्राष्ट्रिय मानवाधिकार दिवस 10 डिसेम्बर भन्छौँ हामी, होइन, त्यसमा अन्त हुनाले यो बिचको अवधि 16 दिनको हुनाले यसलाई 16 दिने अभियान भनिन्छ। र यो खास गरी महिला तथा बालबालिकामा चाहिँ सामाजिक लैङ्गिक आधारमा हुने के जेन्डर बेस्ड भाइलेन्स भन्छौँ हामी, होइन, त्यो विरुद्धको त्यसलाई अन्त्य गर्नको लागि विभिन्न कार्यक्रमहरू र विभिन्न दिनहरू यसलाई छुट्याइएको छ। 16 दिनभित्रमा विभिन्न हिंसाका विरुद्धका एक्टिभिटीहरू हुन्छन् यसमा, होइन। र यसको सुरुवात कसरी भयो भन्दाखेरि चाहिँ जस्तो अब पहिला 1960मा यो 3 जना महिला राजनीतिक कर्मीहरूलाई चाहिँ डोमिनिका रिपब्लिक भन्ने देशमा 3 जनालाई चाहिँ यो समाजमा भएको डिक्टेटरसिपको विरुद्धमा आवाज उठाउँदा राजनीतिक महिलाहरूलाई चाहिँ अनि मारेर गाडिएको दिन हो यो 1960 को नोभेम्बर 25 को दिनमा चाहिँ ती महिलाहरूलाई चाहिँ जसले राज्य विरुद्ध महिला हिंसा विरुद्ध र डिक्टेटरसिपको विरुद्धमा बोल्दाखेरि उनीहरू तीनजना महिला राजनीतिकर्मीलाई मारेर गाडेको दिनको यो सम्झनामा चाहिँ यो महिला विरुद्धको हिंसाको अन्त्य दिवस मनाउन थालिएको हो होइन। ल्याटिन अमेरिकामा चाहिँ 1980 यो दिवस मनाउन थालियो र संयुक्त राष्ट्र सङ्घले चाहिँ 1999 मात्रै अन्तर्राष्ट्रिय दिवसको मान्यता दियो। यो 25 नोभेम्बरमा चाहिँ यो दिवस संसारभरि नै मनाइन्छ होइन। एउटा चाहिँ महिला हिंसा विरुद्धको अन्त्यको दिन भयो यो 25 तारिख। अनि त्यसै गरी चाहिँ यो 16 दिने क्याम्पेन महिला र बालिकामाथि हुने हिंसा त संसार व्यापी नै छ नि त। यो हरेक रूपमा हरेक किसिमले चाहिँ महिला तथा बालिका चाहिँ शोषणमा पर्ने उनीहरूमाथि हिंसा हुने कुरा संसार व्यापी हुने भए हुनाले अमेरिकाको न्यू जर्सी भन्ने सहरमा स्थित एउटा युनिभर्सिटीमा होइन र महिलाहरूले त्यहाँ अध्ययनरत र अध्यापन गराउने महिलाहरूको यो संयुक्त प्रयास हो। यो प्रयास चाहिँ अहिलेभन्दा 30 वर्ष अगाडि 1991 चाहिँ सुरुवात गरियो। यो चाहिँ अब महिला हिंसा विरुद्धको दिनबाट सुरु भएर 10 डिसेम्बर अन्तर्राष्ट्रिय मानवाधिकार दिवसमा अन्त्य गर्ने गरी चाहिँ यो विभिन्न यो खास गरी चाहिँ महिला तथा बालिकामाथि विरुद्ध हुने हिंसाको विरुद्धमा जागरण ल्याउनको लागि विभिन्न क्याम्पेनका कार्यक्रमहरू गर्नुपर्छ र संसारलाई यसले ढकढक्याउनु पर्छ भन्नको लागि चाहिँ 16 दिनसम्म प्रत्येक दिन प्रत्येक कार्यक्रमहरू क्याम्पेनहरू गर्ने भनेर संसारव्यापी रूपमा चाहिँ यो 1991 स्थापित क्याम्पेन हो। यो खासमा चाहिँ
यो महिलामाथि ज्यादती भएपछि यो महिला हिंसाको अन्त्यका लागि अभियान सुरु भयो 25 तारिक सुरु भयो होइन। यो सँगसँगै मानवाधिकार पनि जोडिएर आयो र दायरा फराकिलो हुँदै गयो। लामो समयदेखि मानवाधिकारको क्षेत्रमा यहाँको संस्थाले काम गरिरहँदाखेरि विभिन्न तिथिमिति आउँदाखेरि हामीले फेरि पहिला गरिरहेका र गर्दै गरिरहेका बहस पैरवीका कुराहरू यो तिथिमा अझै महत्त्वपूर्ण भएर आउँछन्।
जस्तो अब हाम्रो जुन संस्थामा जहाँ कार्यरत संस्था अन्नपचार क्षेत्र सेवा केन्द्र स्थापना कालदेखि नै यो महिला विरुद्धको हिंसाका लगायत समाजमा भएको उत्पीडनका विरुद्धमा काम गर्नको लागि स्थापना भएको संस्था भएको हो यो होइन। र यसै क्रममा चाहिँ महिला तथा बालिका विरुद्ध हुने हिंसा विरुद्धको दिवस चाहिँ हाम्रो संस्था लगायत विभिन्न मानवाधिकारवादी सङ्घ संस्थाहरूको लागि अत्यन्त महत्त्वपूर्ण छ। यो महिला विरुद्ध हुने हिंसा त मानवाधिकारको उल्लङ्घन हो नि त। सबै सङ्घ संस्थाको लागि यो दिवस अत्यन्त महत्त्वपूर्ण छ। हामीहरूले यो दिवसहरू मनाउने र यस महिला हिंसा विरुद्धमा चाहिँ क्याम्पेनहरू गर्ने काम
यसरी मनाइरहँदाखेरि नयाँ पिँढीलाई पनि यसतर्फ उभिनु पर्छ भन्ने सन्देश दिन पनि होला होइन।
हजुर हो, नयाँ पिँढीलाई पनि किन भन्दाखेरि चाहिँ कोही पनि अछुत छैन र हाम्रो देश मात्रै होइन संसारभरि नै महिला तथा बालिका विरुद्ध हुने विभिन्न यसको आयामहरू फरक छन्। विभिन्न देश अनुसार समाज अनुसार जात अनुसार वर्ग अनुसार फरक छ तर महिला विरुद्ध हिंसा त भइ नै रहेको छ। यो चाहिँ आगामी आउने पिँढीलाई पनि र अहिले भएका नयाँ पिँढीले पनि यो भोगेको छ र यस्तो भोग्न नपरोस् भन्नको लागि यो मनाउन जरुरी छ।
अब अहिलेको परिस्थिति कोभिड-19 को कारण अलिकति फरक छ। लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको सन्दर्भमा यहाँको संस्थाबाट कस्तो कार्यक्रम गर्ने सोच?
अब हाम्रो चाहिँ यो अब हामीले वर्षै पछि नै यो विभिन्न कार्यक्रमहरू मनाउँछौँ। कहिले हामी एक्लै चाहिँ हामीले प्रेस रिलिजहरू निकाल्छौँ भने संयुक्त रूपमा चाहिँ यी क्याम्पेनहरू कहिले अहिलेको कोभिडको कारणले हामी विभिन्न ठाउँमा धर्ना अथवा जुलुस निकाल्न सकिरहेको अवस्था छैन। यसपालि होइन सधैँ चाहिँ डकुमेन्टेसनमा अनि यो प्रचार प्रसार जस्तो अब हाम्रो यो रेडियो कार्यक्रमबाट होइन हामी यो जागरण कार्यक्रमहरू गरिरहेछौँ।
नीतिहरू बनेका छन्, कानुनहरू निर्माण भएका छन्, तर पनि त्यसको कार्यान्वयनमा सधैँ प्रश्न उठिरहेको छ। यो कारण चाहिँ के होला?
हजुर, एकदम धन्यवाद। यो हाम्रो देशको समस्या नै यही हो। हाम्रो पोलिसीहरू पनि छन्, संविधान पनि तपाईँको जनमैत्री नै भनिएको छ र कतिपय मौलिक हकमा भएका व्यवस्थाहरू हेर्दाखेरि चाहिँ त्यो देखिन्छ पनि होइन। विभिन्न उत्पीडित जात जाति वर्ग बालबालिका महिला दलित जति पनि हाम्रो पछाडि पारिएका कम्युनिटी छ उनीहरूको हक अधिकार भनेर संविधानमा मौलिक हकमै लेखिएको छ। त्यही अनुरूप कानुनहरू पनि बनेका छन्, नीतिगत र तर संवैधानिक रूपमा चाहिँ हामी बलियो पक्षमा देख्छौँ संसारभरि नै होइन, तर अझ पनि संविधानमै पनि कतिपय लैङ्गिक विभेदका कुराहरू छन्, पहिचानका कुराहरू, महिलाहरूको स्वतन्त्र पहिचानको कुरालाई स्वीकारिएको छैन, संविधानमै त्यो कुरा ल्याकिङहरू पनि छन्, र कानुनहरू पनि अब सम्पूर्ण रूपले लैङ्गिक दृष्टिकोणले समान हुनुपर्ने थियो त्यो पनि भएको छैन, तर जो जुन कानुन संविधान जो पोजिटिभ अथवा सकारात्मक छन् ती पनि कार्यान्वयन हुन सकेको छैन सम्पूर्ण रूपमा। अब किन भने भन्दाखेरि चाहिँ यो अब इच्छा शक्तिको कुरा पनि हो, रिसोर्स अथवा आर्थिक कुराहरू पनि आउँछ यसमा होइन, पोलिसी बनाउँछ, बजेट नभए त केही काम छैन होइन, त्यसको खालि लेखेर मात्रै काम हुने भयो, यी सबै कुराले एउटा मानसिकताको कुरा समान हो भन्ने कुरा कतिपय पोलिसी मेकरहरूमा पनि र कार्यान्वयन गर्नेहरूमा पनि त्यो अझै पनि पूर्ण रूपले आइसकेको छैन, र अर्को चाहिँ आर्थिक रूपले पनि हो, जस्तो अब जतिसुकै राम्रो पोलिसी कार्यक्रम बनाए पनि त्यसलाई कार्यान्वयन हुने बजेट हामीसँग पर्याप्त भएन भने त हामी त्यो कार्यान्वयन भएको मानिँदैन यस्तो लाग्छ मलाई चाहिँ।
हस्, यहाँलाई यो कुराकानीको लागि धेरै धेरै धन्यवाद।
हस्, धन्यवाद। मलाई पनि महिला तथा बालिका विरुद्धको हिंसाको विरुद्धमा हुने अभियानमा केही शब्दहरू राख्न दिनुभयो त्यसको लागि चाहिँ धेरै धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद।
नमस्ते।
नमस्ते।
उहाँ हुनुहुन्थ्यो एनसेक केन्द्रीय कार्यालयका बहस तथा पैरवी प्रमुख सम्झा श्रेष्ठज्यू। कार्यक्रममा यति बेला हामीसँग महिला मानवाधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारामाया थापाजी हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। थापाजी नमस्ते।
नमस्कार हजुर,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
लैङ्गिक हिंसा विरुद्धको स्वर दिने अभियानको सन्दर्भमा अलिकति कुराकानी जोड्न मन लाग्यो, यहाँको संस्थाबाट के गर्दै हुनुहुन्छ?
मैले यहाँलाई एकदमै धन्यवाद दिन चाहन्छु, जुन अब प्रत्येक वर्ष जस्तो हामी लैङ्गिक हिंसा विरुद्ध स्वर दिने अभियान नोभेम्बर 25 डिसेम्बर 10 चाहिँ हामी महिला मानवाधिकार रक्षक सञ्जालले तिनदिनै प्रोग्राम गर्छौँ भने यो वर्ष चाहिँ अलिकति डिफ्रेन्ट टाइपको हुन गइरहेको छ, किनभने विश्वभर यो COVID-19 जुन अब महामारी एउटा खालको यो नराम्रो इफेक्ट पारिरहेको छ होइन, त्यसले गर्दा महिला मानवाधिकार रक्षक सञ्जालले अरू बहुत जस्तो हामी प्रोग्राम गर्थ्यो त्योभन्दा अलिकति फरक टाइपले यो भर्चुअल मिटिङ र भर्चुअल प्रोग्राम गर्ने र प्रजन स्वास्थ्यमा सुरक्षित प्रवर्तन बारे महिला अधिकार कर्मीहरूसँग चाहिँ अन्तर्क्रिया कार्यक्रम राखेका छौँ होइन, अरू बेला चाहिँ हामीले एकदमै प्रत्येक दिन 16 दिनमा चाहिँ 16 दिने अभियान चाहिँ हामी प्रत्येक दिन प्रत्येक ठाउँमा वडा वडामा चाहिँ हामी एकदम ग्रास लेभलमा जान्थ्यौँ भने यो वर्ष चाहिँ हामी जस्ट एउटा मात्रै प्रोग्राम गर्ने प्लानिङमा छ, यो प्रजनन स्वास्थ्यमा सुरक्षित गर्भपतन बारे महिला अधिकार कर्मीहरूसँग चाहिँ छलफल गर्ने कार्यक्रम हो।
अहिले कस्तो खालको अवस्था छ?
एकदमै नाजुक छ, जुन अब फेरि मैले त्यो कुरा भन्नै पर्छ होइन, एउटा महिला भएको कारणले चाहिँ हरेक महिलाहरू चाहिँ हिंसामा परिरहेको हुन्छ होइन, जुन अब 16 दिन मात्रै नभएर हाम्रो महिला मानव अधिकार सञ्जालले 365 दिने चाहिँ हामी एउटा लिङ्गको आधारमा होइन लैङ्गिक हिंसा र महिला हिंसालाई चाहिँ अलि न्यूनीकरण गर्नको लागि खटिरहेका हुन्छौँ र यो बेलामा चाहिँ अलिक बढी चाहिँ हामीले काम गरिरहेको हुन्छ होइन। अहिलेको अवस्थामा चाहिँ के छ भने 2-3 महिना अगाडि पनि नेपाल सरकारले एउटा लकडाउन घोषणा गर्यो होइन, त्यतिखेर पनि एकदमै महिलाहरूको अवस्था चाहिँ एकदमै नाजुक थियो, महिला दिदी बहिनीहरू एकै ठाउँमा बसिराख्ने अनि कामहरू खासै केही नपाउने र विशेष गरी सबभन्दा आर्थिक रूपमा चाहिँ मान्छेलाई अभाव भयो भने त्यहाँनिर चाहिँ घरमा कल झगडा हुन्छ होइन, कल झगडा भइसकेपछि त्यो कल झगडाले चाहिँ अलिकति असर चाहिँ महिलालाई पार्छ घरको, महिला भनेको एउटा आमा हो, महिला भनेको एउटा दिदी हो, महिला भनेको एउटा बुहारी हो, त्यसले गर्दा चाहिँ हामी लकडाउनले र COVID-19 पनि त्यति असर पारिरहेको छ र सँगसँगै अब अहिले हामी चाहिँ त्यसलाई चाहिँ हामी चिर्नको लागि कसरी हुन्छ फोनबाट हुन्छ कि होइन, सम्भव भएसम्म हामी भौतिक रूपमै त्यहाँ उपस्थित भएर, सम्भव नभए भने अब भर्चुअल मिटिङ गरेर भए पनि हाम्रो चाहिँ प्रोग्रामहरू गरिरहेको छ।
अधिकार प्राप्तिका लागि वा महिला हिंसा विरुद्धका अभियानका लागि गुहार्नु पर्ने फेरि त सरकार समक्ष नै हो, उसो भए लैङ्गिक हिंसा न्यूनीकरणका लागि सरकारले के कस्ता नीति कार्यक्रमहरू बनाउन आवश्यक हुन्छ जस्तो लाग्छ?
लैङ्गिक हिंसा महिला हिंसा न्यूनीकरण गर्नको लागि सरकारले एकदमै नियममा कानुनमा होइन संविधानमा चाहिँ ल्याएको छ तर व्यवहारमा चाहिँ ल्याएको छैन, त्यो मैले मलाई चाहिँ अनुभूति भएको कुरा, मान्छेको सोच परिवर्तन हुनपर्छ जस्तो लाग्छ, जुन अब सोच नै हाम्रो त्यति सकारात्मक सोच छ, जुन अब अहिलेसम्मको एउटा त्यति सकारात्मक सोच दरा गाडिरहेको छ होइन, त्यसलाई चाहिँ हामीले तिरेर त्यो सोचलाई चाहिँ परिवर्तन गरेर त्यस्तो खालको नीति नियम सँगसँगै व्यवहारमा पनि लानुपर्छ जस्तो लाग्छ मलाई। जो हरेक दिदी बहिनीलाई मैले के भन्छु भने हामीले अधिकार भन्दैमा अधिकार मात्रै खोजेर हुँदैन, त्यहाँनिर हामी कसैको आमा हुन्छ, कसैको श्रीमती हुन्छ, कसैको बुहारी हुन्छ, कसैको दिदी बहिनी हुन्छ, त्यो हरेक चिजलाई चाहिँ हामीले सम्हालेर होइन त्यसलाई व्यवस्थित गरेर चाहिँ आफ्नो अधिकार र कर्तव्य सँगसँगै अधिकार चाहिँ माग्नुपर्छ, त्यसरी नै हामी अगाडि बढ्नुपर्छ भन्न म चाहन्छु।
थापाज्यू यहाँलाई धेरै धेरै धन्यवाद छ।
थ्याङ्क यू यहाँलाई पनि आज जसलाई पनि मैले किनभने मेरो जुन मनको कुराहरू होइन जुन अब हामीले गरिराखेको गतिविधिलाई लैङ्गिक हिंसा विरुद्ध 16 दिने अभियानको अवसरमा यो मेरो प्रसारण गरिदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू।
उहाँ हुनुहुन्थ्यो महिला मानवाधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारामाया थापाज्यू। कार्यक्रममा यति बेला हामीसँग मानवाधिकारका लागि महिला एकल महिला समूहका गण्डकी प्रदेश अध्यक्ष प्रमिला तज्याज्यू हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। तज्याज्यू नमस्ते।
नमस्ते,
यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर धन्यवाद।
अब यो लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको बारेमा तपाईँले के भन्न मन लाग्छ?
सधैँ नै अभियान नै हुनुपर्छ जस्तो लाग्छ, किनभने दिनदिनै घटनाहरू बढ्दै हिंसाहरू बढिरहेको छ, त्यसकारणले यो 16 दिने लैङ्गिक हिंसाले झक्काउँछ अनि सङ्घ संस्थाहरू यसो चलबलाउँछ अनि फेरि उही सामे भएर जान्छ, त्यस कारणले यो 16 दिने लैङ्गिक हिंसाले मात्रै अहिलेको परिवेशलाई काम गरे जस्तो चाहिँ लाग्दैन मलाई चाहिँ, किनभने यो कोभिडको बेलामा पनि यो क्वारेन्टाइनमा राखेको ठाउँमा पनि बलात्कार भइरहेको छ, घर घरमा अहिले यो टिकेर काम नपाएर दाम नभएको बेलामा पनि मान्छेहरू आत्तिएर मानसिक तनावले पनि हिंसा बढिरहेको छ, यो अभियानलाई अभियानमै मात्रै सीमित रहेको जस्तो लाग्छ मलाई। यो
यसलाई अलिक राम्रो बनाउन चुस्त दुस्त गराउन पाए हुन्थ्यो भन्ने पनि लाग्छ होला नि त, यो तिथिमिति नजिक आउँदाखेरि होइन?
हामी आफै सजग हुनुपर्छ होइन, किन भन्दा हामी घर परिवारबाट नै भनेको के हो, यसलाई हामीले कसरी न्यूनीकरण गर्नुपर्छ, यसले हामीलाई कहाँ असर गरेको छ भन्ने कुरालाई घरका प्रत्येक सदस्यहरूले नै बुझ्न जरुरी छ, किनभने हिंसा भनेको यो हिंसालाई मात्रै हिंसा भनिराखेको बुझ्छन् मान्छेहरूले होइन, त्यस कारणले हिंसा भनेको त मलाई मन नपर्ने कुरा कसैले गर्छ भने त्यो नै हिंसा हो होइन, त्यो यसरी नै मान्छेले बुझिरहेको छैन। तर हिंसा पनि धेरै प्रकारको छ, सामाजिक हिंसा, आर्थिक हिंसा, लैङ्गिक हिंसा, यो राजनीतिक हिंसा, धार्मिक हिंसा, सांस्कृतिक, यो धेरै किसिमको हिंसा भित्रभित्र पनि धेरै किसिमका हिंसाहरू छन् होइन, तर हामीले बलात्कार गरेको यो हिंसालाई मात्रै हिंसा भनिरहेका छौँ, हामीले चाहिँ आफूलाई मन नपर्ने कुरा नै हिंसा हो भन्ने कुरै नबुझेको कारणले गर्दाखेरि यो हिंसाको रूप चाहिँ एकदमै डरलाग्दो रूपमा लिइरहेको छ। अब कस्तो भन्दा हामीले आफ्नो आफन्तलाई नै विश्वास गर्न सक्ने अवस्था छैन कि, अब मामा भन दाई भन होइन, यस्तो ससुरा भन आफ्नो बा भन आफ्नै बाउले पनि छोरीलाई बलात्कार गरेको अवस्था छ भने त्यो हामीले यो हिंसाको जटिल कुरा गर्दा, तर प्रत्येक घरमा चाहिँ सामाजिक आर्थिक सामाजिक र नि सबै हिंसा छ, यो हिंसालाई हामीले कसरी न्यूनीकरण गर्ने भन्ने कुरा नै हामीले सबैले बुझ्नु जरुरी छ, प्रत्येक महिलाले मात्रै होइन पुरुषले नै र महिलाले बराबर बुझ्न जरुरी छ, त्यसरी नगएसम्म हामीले यो हिंसालाई अन्त्य गर्न सक्दैनौँ। कानुनमा पनि राम्रा राम्रा कुराहरू छन्, कार्यान्वयन पक्ष चाहिँ फिटाउनु छ, फेरि अब कुनै हिंसा भएछ भने त्यसले न्याय पाउने बेलामा राजनीति हिंसा र त्यसलाई व्यापारीकरण के पैसामा तुलना गरिदिएर त्यसले न्याय पाउने बेलामा त्यो न्याय पाउने बेलामा त्यता राजनीतिकरण भइदिन्छ, त्यस कारणले गर्दा बनेका कानुनहरू ऐनहरू राम्रा छन् तर कार्यान्वयन पक्ष पनि फिटलो भएको कारणले यसलाई न्यूनीकरण गर्नै सजिलो छैन।
अहिले यो जोखिम परिस्थितिमा के कसरी मनाउने गर्दै हुनुहुन्छ?
कोभिडको असर चाहिँ सबैलाई परेको छ र त्यस कारणले गर्दाखेरि यो बेलामा हामीले केही काम गर्न सक्छौँ यही गर्छु भन्ने चाहिँ अब यही हामीले वेबिनारबाटै गऱ्यौँ भने वेबिनारबाटै सचेतनाका कुराहरू अथवा के हुन्छ त्यो गर्ने पक्षमा
सामाजिक सङ्घ संस्थाहरूले यहाँहरूका जस्तै संस्थाहरूले खेलिरहेको भूमिका चाहिँ कस्तो छ?
त्यसलाई चाहिँ हामीले कार्यान्वयन गर्ने पक्षमा सङ्घ संस्था लाग्यो भने चाहिँ डलरको खेती गर्न लाग्यो भनेर त्यो राजनीति गर्ने पक्षहरूले फेरि डलरको खेती गर्न लाग्यो, यिनीहरूले डलर बचाउन लाग्यो भन्ने कुराहरू पनि त्यस्ता आरोपहरू पनि आउँछन्। सङ्घ संस्थाहरूले अहिलेसम्म एका महिलाहरूलाई सम्म अगाडि ल्याएको त सङ्घ संस्थाहरूलेको पनि ठुलो हात छ, सङ्घ संस्थाहरूले धेरै अधिकारको कुराहरू सिकायो, धेरै सिकायो, अधिकार सँगसँगै कर्तव्यको कुरा चाहिँ भुलेको कारणले गर्दा मान्छेहरूले अलिकति लत छोडेको हो कि जस्तो पनि लाग्छ।
हस्, यो जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
हस् धन्यवाद, यहाँको रेडियो र यहाँलाई पनि धेरै धेरै आभार व्यक्त गर्दैछु, धन्यवाद।
रोक्नुहोस् रोक्नुहोस्, एक दुई तिन चार पाँच छ सात, चारजनाको सिटमा सातजना, त्यसमाथि वृद्ध र केटाकेटी पनि, आफ्नो चिन्ता नभए पनि कम्तीमा उहाँहरूको त स्वास्थ्यको ख्याल राख्नुहोस्।
के गर्ने सर, चाडबाडको बेला छ,
चाडबाड भनेर कोरोना भाइरसले त छुट दिँदैन होला त?
त्यो त हो सरी सर,
बिरामी बाल बालिका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात र भिडभाडबाट टाढै राखौ। चाड पर्व मनाउँदा सबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिऊ।
स्वस्थ जीवन र सुरक्षित समाज नै सबभन्दा ठुलो पर्व हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इनसे।
मानवाधिकार शिक्षा रेडियो कार्यक्रमका बारेमा आफ्ना राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गण्डकी प्रदेश कार्यालय, पोखरा। हामीलाई इमेलमा pokhara@insec.org.npमा पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म आरजु विष्ट सल्यानी र इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।